اب قوم کا ذرا جواب سنیے، اور اس جواب میں آج کی امت مسلمہ اور خاص طور پہ اپنے ہم وطنوں کے جوابوں کو بھی ہم ڈھونڈ سکتے ہیں۔ قالو، وہ کہنے لگے، یا موسیٰ، اے موسیٰ۔ پہلی ہی بدتمیزی اور گستاخی دیکھیے کہ موسیٰ کا نام لے رہے ہیں۔ وہ کیا کہہ رہے ہیں؟ یا قومی، میری قوم۔ پیار کا انداز ہے نا، کیونکہ نبی جو ہوتا ہے اپنی قوم کے لیے باپ کی طرح ہوتا ہے۔ لیکن بنی اسرائیل کیا کہہ رہی ہے؟ یا موسیٰ۔ یہ بھی نہیں کہا کہ یا نبی، چلو کوئی سامنے رسول موجود تھے تو یا رسول اللہ کہہ دیتے، کیا کہا؟ یا موسیٰ۔ اور یہ وہ بدبخت قوم ہے جس نے اپنے نبی کا نام لینے کی سمجھے کہ طرح ڈال دی۔ اس سے پہلے قوم شعیب نے بھی اپنی قوم کو کہا تھا یا شعیب، قرآن پاک میں آتا ہے، لیکن وہ غیر بنی اسرائیلی قوم تھی۔ یہ بنی اسرائیلی قوم میں سے اس قوم نے اپنے نبی کو یا موسیٰ کہا۔ کیا کہا؟ ان نفیہا، بے شک اس میں، ہا کی ضمیر ہے ارض المقدسہ کی طرف، اسی لیے مؤنث ہے۔ کہا اس بستی میں جدھر آپ جانے کی ہمیں دعوت دے رہے ہیں، ہم نہیں چاہیں گے۔ کیوں؟ کہ وہاں ہیں قومن جبارین، وہاں تو بڑی زبردست قسم کی قوم موجود ہے۔ جبارین جو ہے یہ جبار کی جمع ہے، اور جبار کہتے ہیں کھجور کے وہ بڑے بڑے تنے جن پہ چڑھنا مشکل ہو۔ ہم لوگوں کے ملک میں تو ہوتے نہیں ہیں نا، تو اتنا اندازہ نہیں، لیکن جن لوگوں نے عرب کنٹریز میں کھجوروں کے درخت دیکھے ہیں تو بعض اتنے اونچے ہوتے ہیں، میں نے ٹریولنگ میں خود بھی یہ چیز ریئلائز کی کہ ان کے اوپر چڑھ کے اتارتے کیسے ہوں گے پھل۔ تو ایسے درختوں کو، ایسے تنوں کو جبار کہتے ہیں، بہت بڑے جن کے اوپر نہ آئے۔ اور لفظ جبر ہے اس کی اصل، جس سے اشارہ پھر اسی طرف مل جاتا ہے جو اردو میں بھی یہ لفظ ہے، جابر کے معنوں میں، یعنی بڑی زبردست قوم ہے، اور ہم تو ان کو نہیں مان سکتے۔ اور آج کے دور میں جبار کا لفظ اگر انگلش ٹرانسلیشن میں کریں تو کیا ہوگا؟ مطلب جس کی بہت دھاک ہے دل میں، بڑا روب ہے، انگلش میں کیا کہیں گے اس کو؟ سپر پاور۔ یعنی کہنے لگے وہاں تو بہت بڑی بڑی طاقتیں موجود ہیں، وہاں تو بہت بڑے لوگ آ چکے ہیں جو بڑے غزالے میں، بڑے غصے والے ہیں، باقی رہ گئی بات، آپ ہمیں وہاں جانے کی دعوت دے رہے ہیں، ہمارا فیصلہ کیا؟ وَإِنَّا لَن نَدْخُلَهَا، ہم تو ہرگز بھی وہاں داخل نہیں ہوں گے۔ پہلے لن ہے، پھر آپ دیکھیے نَدْخُلَهَا، ہم نہیں وہاں داخل ہوں گے، ہم نہیں اس بستی میں داخل ہو رہے۔ کب تک؟ حَتَّى يَخْرُجُوا مِنْهَا، جب تک وہ خود وہاں سے نہ نکل جائیں۔ یعنی دشمن بڑے پیار سے وہاں سے نکلے اور کہے کہ اب ہم جا رہے ہیں اور تم لوگ وہاں بالکل آرام فرماؤ اور بالکل سارا شہر تمہارے لیے خالی ہے، اور آؤ اور آرام کرو، پھر ہم جائیں گے۔ ہاں، فائن یخرجو منہا، اگر وہ وہاں سے نکل گئے، دشمن خود ہی پیار سے نکل گیا ملک سے، تو فائن نا داخلون، تو ہم داخل ہوں گے۔ یہ ہے ان کا وہ جملہ کہ جس کے اوپر علامہ اقبال نے بھی کہا تھا کہ غلامی میں بدل جاتا ہے قوموں کا ضمیر۔ کئی سال کی غلامی کی وجہ سے، جو فرعون کی غلامی میں رہے اس کی وجہ سے ان کے ضمیر مردہ ہو گئے، سست ہو گئی یہ قوم۔ نوابوں کے اور بڑے لوگوں کے جو ملازم بھی ہوتے ہیں نا، ان کی بھی اکڑ بہت ہوتی ہے۔ انہوں نے کیا کہا؟ کہ ہم تو وہاں نہیں داخل ہوں گے جب تک کہ دشمن خود وہاں سے نہ نکل جائے، اور وہ نکل جائے تو پھر ہم خوشی خوشی آئیں گے۔ دیکھیے کہ موسیٰ علیہ السلام کے ذریعے سے بنی فرعون کی زندگی میں یہ کچھ معجزات دیکھ چکے تھے، اور انہوں نے یہ سوچا کہ جیسے فرعون کا ڈوبنا ایک معجزہ تھا نا، دریا پھٹا اور فرعون ڈوب گیا، اب یہاں بھی کوئی نہ کوئی معجزہ ہو جائے اور دشمن سارے نکل جائیں معجزانہ طور پہ، تو ہم نکل جائیں گے۔ یہ ہے وہ سوچ جو قوموں میں اس وقت پیدا ہوتی ہے جب وہ دین کی طرف آنے کے لیے دلیل کی بجائے معجزوں پہ بھروسہ کرنے لگے۔ پچھلے انبیاء کرام کو معجزات ملے، اور معجزہ جو ہوتا ہے نا، یہ دو قسم کا ہوتا ہے۔ ایک وہ معجزہ ہوتا ہے جو کسی قوم کے مطالبے پہ ملتا ہے، کوئی قوم مطالبہ کرتی ہے اس کا، یعنی سمجھیں کہ مانگتی ہے کہ یہ ہو۔ جب کوئی معجزہ کسی کے مانگنے پہ سرزد ہوتا ہے نا، تو اس کی سزا کیا ہوتی ہے؟ کہ نہ ماننے کی صورت میں قوم کو تباہ کر دیا جاتا ہے۔ پچھلے سارے انبیاء کرام کے ساتھ یہی ہوا، سورت آراف میں تفصیلات آئیں گی۔ قوم سموت نے اونٹنی مانگی، اونٹنی نکل آئی، انہوں نے اس کی ناقدری کی تو اللہ نے قوم کو ختم کر دیا۔ اب بنی اسرائیل کے اوپر جتنے معجزات ہوئے موسیٰ علیہ السلام کی طرف سے دکھائے گئے، उसी में एक बहुत बड़ा मौजा फिरौन का डूबना था। अब हुआ क्या कि जब इस तरह से ये देखते आए मिरेकल्स के लवर्स हो गए, मिरेकल लवर्स हो गए, तो ऐसी कौमें सुस्त हो जाती है। भाई आप सिंपल सी बात इसको अपने लफ्ज़ों में यूँ समझ लें कि आपका अगर हर काम इशारा करने से हो जाए, आप यूँ उंगली खींचे, उंगली इस तरफ करें और आपका ओवन चल जाए, या आपने टच सिस्टम या आप क्लिक करें जैसे आज का रिमोट कंट्रोल है, तो जो रिमोट कंट्रोल के आदि हो जाते हैं वो कैसे हो जाते हैं, सुस्त होते हैं कि नहीं। वो एक किसी का लतीफ़ा याद आ गया ना कि बेटा ज़रा सुस्त मिजाज था, तो बाप का लाडला बहुत था, तो बाप ने कहा बेटा फिक्र ही ना करो, बस अब एक ऐसा मैं तुम्हारे लिए काम कर दूंगा कि बटन दबाएंगे तो ये काम हो जाएगा, बटन दबाएंगे तो ये हो जाएगा। दो चार काम उसने बताए होंगे कोई भी, तो बच्चा बड़ा खुश हुआ, कहने लगा लेकिन अब्बा ज़रा ये भी बता दें कि बटन कौन दबाएगा। ये हालात हो जाते हैं लोगों के। ऐसी कौमें जो मौजज़ाना तौर पर ही दुआ करती हैं ना दुश्मन चले जाए और हम सोते ही रहें और खाते ही रहें, वो सुस्त हो जाती हैं। इन्होंने सुस्ती की। इसके बरक्स अगर आप नबी सल्लम की ज़िंदगी में जो मौजज़ा दिखाए गए उसको देख लें, अल्लाह के नबी के भी मौजज़े थे। एक मौके पे आपकी उंगलियों में से चश्मे पानी के निकल आए, मौजूद है, खाना थोड़ा था बहुत हुआ। जितने मौजज़ात अल्लाह के नबी सल्लम के हमें सीरत में मिलते हैं वो किसी के मुतालबे पे नहीं हुए, खुद ब खुद अल्लाह ताला ने कर दिए, जिसकी वजह से उस कौम को पकड़ा नहीं गया इनकार की वजह से। अल्लाह के नबी का असल मौजज़ा जो है ये कुरान है। इसका इनकार किया जिन्होंने, बदर में मारे गए, और होते होते फिर फतेह मक्का के मौके तक जिनके दिलों में खोट था वो सारे मारे गए। अगर मौजज़ात दिखा के हिदायत देना सही अमल होता तो आप सोचें कि नबी सल्लम के दौर में तो मौजज़ात दिखा के लोग दीन पे आ गए। आज के दौर के लोग हर थोड़ी देर के बाद देखिए अरूज के बाद जवाल आता है, जैसे ऐसे होते हैं ना ऊपर नीचे चीज़ें, एक चीज़ पीक पे आती है फिर जाती है, ये कौमों की हिस्ट्री है। अपनी ज़िंदगी में भी देखें, कभी आप नेकियों के आला मेयार पे होते हैं, कभी नीचे गिरते हैं, कभी ऊपर होते हैं। अब नबी के दौर में तो भाई मौजज़ा दिखाया लोग दीन पे आ गए, लेकिन बताएं कि अब नबी सल्लम तो आखिरी नबी थे। आज के दौर के बिगड़े हुए लोग अगर उनको दीन दिखाना होता तो मौजज़ा कहाँ से आता, क्योंकि मौजज़ा सिर्फ नबी से आता है। ये तो हमने कुछ बीबियों के और औरतों के भी मौजज़े रखे हुए हैं ना, मौजज़े का ताल्लुक ही नबी के साथ है। अगर कोई वलीउल्लाह या कोई तो उसकी करामत हो सकती है, मौजज़ा नहीं होता। बहरहाल यहाँ एक छोटी सी बात थी कि इन्होंने ये सोचा कि हम तो मौजज़ाना तौर पे चाहते हैं कि यहाँ से दुश्मन निकल जाए, और जितने मौजज़ात भी दिखाए गए ना वो एक चैलेंजिंग की कैफियत होती है, चैलेंज होता है, तहदी बोलते हैं इसको, कि चैलेंज करने के लिए मौजज़ात दिखाए गए थे। इस कौम ने भी यही चाहा कि बस भाई अब ख़त्म करो ये बात, हमें तो मौजज़ा ही चाहिए। लेकिन याद रखिए कि नबी के सामने जो मौजज़ात हो जाते हैं वही मौजज़ात होते हैं। मूसा अलैहिस्सलाम के दुनिया से जाने के बाद जब बैतुल मक़दस में दाखिल हुए, अगर वहाँ जाने का काम भी किसी मौजज़े का मुख्ताज होता तो क़यामत तक के लिए ये बात लिख दी जाती कि अब जो लोग हिदायत पे नहीं आ रहे उसकी वजह ये नहीं है बल्कि मौजज़े का ना होना था। नतीजा क्या हुआ कि इन्होंने इनकार कर दिया। और यहाँ फील करें इनकी सरकशी है, हर जगह इरीटेट करें, रिजिस्ट कर रहे हैं, मैं ना करूँ, वो ना करूँ, ये ना करूँ। कल वो फिरौन की ग़ुलामी से बुज़दिल हुए, आज हम अंग्रेज़ की ग़ुलामी से बुज़दिल हो गए। आज हमें भी अपने हाल हुलिये से शर्म आती है। आज हम ज़ाहरी तौर पे आज़ाद हो चुके हैं लेकिन ज़हनी तौर पे अभी भी आज़ाद नहीं हुए। जब कोई कौम किसी दूसरे के पीयर प्रेशर में आ जाती है और उससे इतनी इन्फ्लुएंस्ड हो जाती है कि उसको अपने कपड़े अच्छे ना लगें, उसको अपनी बोली अच्छी ना लगे, अपनी बातचीत अच्छी ना लगे, तो समझ लें कि वो कौम एहसास कमतरी का शिकार है। फिर ऐसी कौमें उनके मोरल डाउन होते हैं। इस वक्त हम इज्तमाही तौर पे एहसास कमतरी का शिकार हैं। हम नहीं कर सकते, मुसलमान क्या करेंगे, ये तो नखट्टू हैं, ये तो बेकार है। नहीं, ऐसा नहीं है, सिर्फ हिम्मत बढ़ाने की देर है, आगे बढ़ो, आगे बढ़ो। और आप देखिए कि इनका ये जुमला कि ये काम वो खुद चले जाएँ तो हो जाएगा, ऐसे काम करने वाले जो होते हैं फिर वो बाद में यही कह देते हैं कि जी अल्लाह ने कराना होगा तो करा लेगा, हम नहीं करते। ऐसे वक्त में ज़रूरत किसकी होती है, मोटिवेशन की, स्ट्रॉन्ग लीडरशिप की, जिसका आप तस्करा आयत नंबर 23 में आ रहा है, काल रजुलानी, और कहा दो मर्दों ने। अब मूसा की ज़िंदगी में इन्होंने ये कह दिया। अब यहाँ कुछ वाक़या रुका हुआ है, क्योंकि ये बात हमें तो इस तरह समझ आती है ना कि कहानी है, लेकिन कुरान पाक ने किससे इस तरह नहीं पेश किए कि ए टू ज़ी, उसको ये हुआ, इसके बाद जो हुआ, फिर अगले दिन उठा। اور تفاسیر میں یہ بات ملتی ہے، اور خاص طور پہ یہ واقعہ چونکہ بنی اسرائیل کا ہے تو اس کی بہت ساری روایات آپ کو بائبل اور تورات اور انجیل میں سے مل جاتی ہیں کہ جب موسیٰ علیہ السلام کے ساتھ بنی اسرائیل وادی تیم میں آ گئے تو موسیٰ علیہ السلام نے کچھ لوگوں کو، 12 لوگوں کو جمع کیا اور کہا کہ جاؤ ذرا خبر لے کے آؤ کہ وہاں پہ کیا حالات ہیں۔ 12 لیڈر تھے نا، پیچھے بات ہو چکی، 12 قبائل تھے، ان 12 لوگوں کو بھیجا کہ جا کے خبر لے کے آؤ ذرا بیت المقدس کے علاقے میں کیا حالات ہیں، سی آئی ڈی کر کے آؤ۔ یہ 12 گئے، وہاں جب گئے تو روایات میں آتا ہے کہ جو وہاں کے لوگ امالکا، اور امالکا جو قوم تھی نا، یہ کہتے ہیں قوم عاد کے باقیات تھے۔ قوم عاد کون تھی؟ اللہ تعالیٰ کہتے ہیں کہ کون تھے وہ قوم عاد، اتنے اونچے لمبے، 30ویں پارے میں بھی اس کا تذکرہ آتا ہے اور انشاءاللہ 8ویں پارے سے ہم ان کے تفصیل سے قصے پڑھیں گے۔ بہت اونچے لمبے، لم یخلق مثلھا فی البلاد، ایسے لوگوں کا تو کوئی، اللہ نے ایسا کوئی پیدا ہی نہیں کیا جیسے، چوڑے چکلے تھے، بہت اونچے قد کے تھے۔ جب یہ 12 سردار وہاں گئے تو روایات میں آتا ہے کہ وہ 12 کو صرف ان کے ایک بندے نے گھیر کے قید کر لیا۔ بعض کہتے ہیں ان کو یوں پکڑ کے نا، جیسے میرے ذہن میں تصور آتا ہے کوئی جن ہے اور وہ پکڑ کے اس کو بھی ٹوکری میں ڈال رہا ہے، اس کو بھی ٹوکری میں ڈالتا ہے۔ اتنے واقعات ملتے ہیں تفاسیر میں جس کی اس وقت گنجائش نہیں ہوتی، کہ یہ تو گئے ذرا دیکھنے، یہ ان کے سامنے ایسے تھے جیسے بونے ہیں، وہ ایک شخص نے ان 12 کو پکڑ کے ایک ٹوکرے میں بھرا، جا کے اپنے بادشاہ کے پاس لے گیا۔ بادشاہ نے کہا یہ کیا کر رہے ہیں بھائی، یہ تو جیسے سی آئی ڈی ہو رہی ہے یا دشمن کے ملک سے آئے ہیں، کہا ان کو مار دو۔ اس دوسرے نے کہا دیکھو بادشاہ ان کو مارو نہیں، مار دیا تو یہ مر گئے، کسی کو پتہ ہی نہیں چلے گا، بلکہ ان کو واپس بھیجو اور یہ اپنے لوگوں کو ہماری خبریں سنائیں کہ ہم کتنے جابر ہیں، ہم کتنے بڑے ہیں، اور نتیجے میں ان کے دل پر ہمارا روب آئے گا۔ انہوں نے کہا یہ بات بہت اچھی ہے۔ انہوں نے ان 12 کو واپس بھیجا، جاؤ۔ اب جب یہ واپس آئے، اب سوچیں کہ ایک تو ویسے ہی وہ قید سے آزاد ہوئے ہوئے تھے، اتنے بڑوں کو دیکھے، اور خوف کی نفسیات جو ہوتی ہے نا، یہ بندے کو کہیں کا نہیں رہنے دیتی۔ اب کچھ تو حقیقت تھی، کچھ اس میں مبالغہ بھی ہو گیا، جیسے ہم کسی صورتحال سے جب دو چار ہوتے ہیں اور بعد میں جا کے خیر سے دوسروں کو سناتے ہیں تو کیا وہی سنا رہے ہوتے ہیں جو ہوتی ہے، پھر کیا ہوا، پھر میں کیا بتاؤں اور تمہیں نہیں پتا، اس طرح کے جب جملے ہوئے تو قوم جو پہلے ہی کہہ رہی تھی کہ بھائی لن ندخلھا، ہم نہیں داخل ہوتے، اور قوم انجبارین ہے، وہ تو ٹھس ہو کے بیٹھ گئے، ہم نہیں کرتے بھائی توبہ توبہ، جیسے آج ہم ٹھس ہوئے ہوئے ہیں کہ نہیں، مسلمان نہیں مقابلہ کر سکتے بڑی بڑی طاقتوں کا۔ لیکن جہاں رات گہری ہوتی ہے وہاں سے پھر چمکتے ہوئے ستارے بھی نکلتے ہیں۔ ان 12 میں سے 2 سردار جن کا تذکرہ آ رہا ہے، قال رجلان من الذین یخافون، 2 لوگوں نے کہا جو ڈرتے تھے، کس سے ڈرتے تھے یا نہیں لکھا، اس کو 2 طرح سے دیکھ سکتے ہیں۔ پیچھے والی بات دیکھیں تو ڈر ان کے بھی دل میں تھا قوم عاد کا یا امالکہ نام کی قوم کا، اور دوسری طرف ہے یخافون سے مراد اللہ کا خوف بھی ہے، کیونکہ اللہ کا خوف دنیا والوں کے خوف کو دل سے نکال دیتا ہے، دل سے ڈر نکل جاتا ہے۔ انہوں نے پھر اس گرتی ہوئی قوم کو سنبھالا، ارے کیا ہو گیا تم کو، کیوں گر رہے ہو، کیا بڑی بات ہے، کوئی جن تھوڑی ہیں، وہ انسان ہے، اور جب اللہ کہہ رہے کہ کتب اللہ لکم، تمہارے لیے لکھ دی، فتح تمہاری ہوگی، چلو تو صحیح، لڑو تو صحیح، اسی لیے کہا ادخلوا علیہم الباب، دروازے سے چلو، یعنی صحیح راستوں سے چلو، صحیح طریقے سے کام کرو، داخل تو ہو کے دیکھو، دیکھو تمہاری اللہ تعالیٰ مدد کرے گا، اور ایک دفعہ فیضہ دخل تم ہو، یعنی کہ غلب تم ہو، بس داخل ہو جاؤ، کھڑے تو ہو جاؤ، فإنکم غالبون، غالب تم آؤ گے۔ ایسے وقت میں اللہ نے 2 لوگوں کو جمع دیا۔ جب رسی ٹوٹ رہی ہوتی ہے نا تو بعض دفعہ اس کے 1 یا 2 تار کی وجہ سے پوری رسی بعد میں بچ جاتی ہے، وہ 2 تار بڑے اہم ہوتے ہیں۔ دیکھیے ایک وہ وقت ہوتا ہے کہ جب بہت غلبہ ہوتا ہے، خوب جمع جمایا سسٹم چل رہا ہے، جیسے ابو بکر صدیق کا دور تھا، عمر فاروق کا تھا، بہت اسلام کو غلبہ مل گیا، اس وقت لوگوں نے دین کے لیے کوئی قربانیاں دی یا کام کیا تو ان کی بھی قدر ہے، لیکن آج کے دور میں جس وقت امت مسلمہ کے حوصلے ٹوٹے ہوئے ہیں، اس وقت میں اگر کچھ لوگ اللہ کے دین کے لیے نکلتے ہیں اور اٹھتے ہیں اور طریقے سے اور تبلیغ کے ذریعے اور حق بات پیش کرتے ہوئے دنیا میں چاہتے ہیں، ان کی قدر پھر وہ ہے کہ جو اللہ کے نبی صلی اللہ علیہ وسلم کی روایتوں سے ملتی ہے، کہ جب فتنوں کا دور ہوگا، جب فساد کا دور ہوگا، اور فتنے فساد دشمن کی گولیوں کے نہیں ہوتے، یہ اچھے کھانوں کے فتنے بھی ہوتے ہیں، یا آرام اور آسائشوں کے فتنے بھی ہوتے ہیں، یا اپنے اوپر قرضوں کا بوجھ لادنے کا فتنہ بھی ہو اور اپنے آپ کو اپ ٹو ڈیٹ رکھنے کا فتنہ، ایسے وقت میں جو بندہ اللہ کے دین کے لیے جم جائے گا، فرمایا اس کا مقام میرے صحابہ کا مقام ہو جائے گا۔ اور اللہ ہمیں ایسے دور میں ایسے لوگوں میں چن لے. کبھی اپنے اوپر رحم نہ کریں، کبھی غم نہ کریں. یہ قرآن کا سیکھنا سکھانا ہمارا اس راستے میں حصہ ڈالنا ہے. اللہ تعالیٰ کا نبی یہی ورثہ ہم کو دے کے گیا، اس ورثہ اسلام کو ہم نے اللہ کے حکم سے بچانا ہے. حضرت موسیٰ علیہ السلام کے یہ دو ساتھی کون تھے؟ ایک تھے یوشع بن نون اور دوسرے تھے غالب بن یقنہ یا یوحنا، دونوں لفظ ملتے ہیں تفاسیر میں. یہ دو لوگ تھے جن کو اللہ تعالیٰ نے اس وقت میں جما لیا، 10 خوف زدہ ہو گئے، چھپ کے بیٹھ گئے، لیکن یہ بڑے لوگ تھے. اور یہاں جو لفظ میں نے پیچھے چھوڑا جان کے، اب اس کو دیکھیں، یخافونا انعم اللہ علیہما، انعام کیا تھا اللہ نے ان دونوں پہ. کیا انعام کیا تھا؟ یہ تھا اللہ کا انعام. پہلی بات، اگر اس کو پیچھے اللہ کے خوف سے لیں تو اللہ کا خوف ایک انعام ہے. اور دوسری بات، ان پر انعام کیا تھا، جو زیادہ درست بات لگتی ہے، کہ ایسے وقت میں جب سب کے حوصلے ٹوٹے ہوئے تھے، ان کے حوصلے بلند تھے. اور یہ ہے وہ انعام جس کو قرآن پاک میں کہا گیا، ان الذین قالوا ربنا اللہ ثم استقاموا، کہ جن لوگوں نے اللہ کو ایک کہا پھر ڈٹ گئے، پھر جم گئے، کہہ دیے تو کہہ دیے، اب مان کے دکھائیں گے. آتی ہیں مشکلیں، آئے، کٹتے ہیں کٹیں، آگ لگتی ہے لگے، ایسے لوگوں کو اللہ خوشخبریاں دیتا ہے. تتنزل علیہم الملائکہ، اور یاد رکھیے، اسلام پہ ایسے حالات ہر دور میں آئے کہ ایک وقت ایسا آیا کہ لگا کہ اسلام مٹ جائے گا. اللہ کے نبی کی زندگی میں یہ احد کے مقام پہ آئے تھے کہ ایک وقت ایسا رہا کہ اللہ کے نبی تنہا رہنے لگے، محسوس ہوا کہ آپ کے ساتھ کوئی نہیں. جب ٹیلے پہ سے 50 لوگوں میں سے کتنے چلے گئے، اور عبداللہ بن جبیر کے ساتھ یہ مقام آیا، پھر ابو بکر کا دور آیا، تو اس وقت یہ مقام آیا جب سارے صحابہ کرام کی رائے کیا تھی کہ زکوٰۃ کے منکرین سے جہاد نہ کیا جائے، اور ابو بکر نے کہا نہیں، میں کھڑا ہوں گا اس ایک حکم پر کام کرنے کے لیے کہ جو اللہ کے نبی کی زندگی میں زکوٰۃ دیتا تھا اور اب نہیں دیتا، تو میں اسے جہاد کروں گا. یہ ہر دور میں آتا ہے. ہر اچھے رولر، ہر اچھے لیڈر کی زندگی میں یہ مقام آتا ہے کہ کبھی کبھی سب چھوڑ کے رہتے ہیں، اور یہ وہ وقت ہوتا ہے جس وقت بندے کو توحید سمجھ آتی ہے. پھر وہ کہتا ہے کہ حسبی اللہ، حسبنا اللہ، مجھے میرا رب کافی ہے. اسی لیے آگے کہا وعلی اللہ فتوکلوا، اور اللہ پہ توکل کرو، مت کرو اس بڑی قوم پہ توکل. آپ کو یاد ہونی چاہیے، پیچھے بات ہوئی تھی، فرعون ڈوبا تو بنی اسرائیل لاکھوں میں تھے، لیکن لاکھوں کی بھیڑ، ہجوم، حوصلے ٹوٹے، اور دو لوگ کھڑے ہو گئے جنہوں نے لوگوں کا حوصلہ بلند کیا. فَإِنَّكُمْ غَالِبُونَ، کیا ہو گیا، کیوں ہمت ہارتے ہو، اٹھو، تم غالب ہو گئے. یہ ہے وہ چیز جس کی اس وقت امت کو ضرورت ہے. پوری دنیا کو اگر آپ دیکھیں نا، ایک ایسٹرن پارٹ اور ایک ویسٹرن پارٹ، ایک لیڈر ایسٹرن پارٹ سے اٹھ جائے اور ایک ویسٹرن مسلمانوں کے لیے اٹھ جائے، یہ دو تار لوگوں سے وہ کام کرا دیں گے جو اس دور میں بنی اسرائیل سے ان دونوں نے کرایا. اب ہمت بلند کی جا رہی ہے، حوصلہ بلند کیا جا رہا ہے. قالو، وہ کہنے لگے، یا موسیٰ، اے موسیٰ، یعنی ان دو کی بات سنی انسنی، اے موسیٰ، انا لن ندخلہا ابدم ما دام فیہا، اے موسیٰ، ہم نہیں وہاں داخل ہوں گے جب تک وہ وہاں. میرے ذہن میں ایسے آ رہا ہے کہ جیسے ایک ماں دو بگڑے ہوئے بچے یا بچیاں کہہ لیں، اب ماں ان کو پہلے تو خود سمجھا رہی تھی، یہ کر لو، یہ نہ کر لو، انہوں نے نہیں مانا، پھر دو آنٹیاں اٹھ گئیں، ماں کی دو دوستیں آ گئیں، انہوں نے بچیوں کو سمجھانا چاہا، انہوں نے بڑی اچھی طرح بات بھی کی، پیار سے کی، جو کر سکتا کرے، لیکن وہ بگڑی ہوئی بات ہے نا، وہ آنٹیوں کو نہیں کہہ رہی کچھ. پھر بات ماں سے اکیلے میں کہ امی، ہم نہیں جائیں گے، ہم نہیں کریں گے. بالکل یہ انداز ہے، یہ لاڈلی قوم کا انداز ہوتا ہے، جن کو وقت پہ موڑا نہیں جاتا نا، وہ بعد میں پھر ٹوٹ جاتے ہیں. انہوں نے پھر موسیٰ پہ وہی بات، وہ کہتے ہیں نا دھان کے پان، وہی بات جس پہ کھڑے تھے، اتنی پیاری بات سن کے، اتنا پیارا عمل سن کے بھی، ان کا رغبت سن کے بھی کہہ رہے ہیں موسیٰ، انا لن ندخلا، ہم ہرگز، نیور، ہم نہیں داخل ہوں گے اس میں، ابدن، اور شدت، ما دام فیہا، جب تک وہ وہاں ہے. باقی رہ گئی بات، چاہیے وہ ملک تو فضخہ بنتا، جا پھر تو. اللہ اکبر، واحد کا سیگا، تو اکیلا ہی جا پھر، واہ، اور ساتھ کسی کا چاہیے، وہ ربو کا، اپنے رب کو ساتھ لے جا، تو اور تیرا رب جائے، فقاتیلا، تسنیہ ہے، ڈیول، پھر تم دونوں جا کے اس سے لڑو، کس سے، قوم مالکا سے، اور باقی رہ گئے ہم، انا ہا ہنا قائدون، ہم بیٹھے ادھر. हम धरना दे के बैठे हैं, हमें जरूरत नहीं है जाने की, हमें डर लगता है, हमें जान बड़ी प्यारी है। ये है वो जुमला जो अपने अमल और रवैयों से इस वक्त उम्मत मुस्लिमा बोल रही है। हमारे मुंह से भी ये जुमले निकलते हैं, अल्लाह खुद ही कर लेगा, ये अल्लाह के काम है, वो खुद ही करेगा। हम तो बैठे हैं, हमारी तो ज़िंदगी प्यारी है। आप देखिए कि यहाँ रिवायात में आता है कि बाज लोगों ने तो यहाँ मूसा से झगड़ा भी कर दिया कि क्या मुसीबत है हमें सहरा में ले आए हो, हम मिस्र में अच्छे थे, चलो गुलाम थे, लेकिन नवाबों के गुलाम थे, खाने तो अच्छे खाते थे, वहीं चले जाते। ये होती है नाशुक्री का रवैया कि हम गुलाम बनेंगे, हम जूतियाँ सीधी करेंगे, हम चाटेंगे लेकिन अच्छे खाने खाएंगे, हमें तईशा चाहिए, हमें एड चाहिए, चाहे सारी नस्लों को कर्ज़ों में रख के मिल जाए, हमें वो अच्छी है, लेकिन हमें मुजाहिदाना ज़िंदगी, नफ्स पे काबू पाने वाली ज़िंदगी नहीं चाहिए। जब कौमें आराम पसंद हो जाएं, सुस्त हो जाएं, तो वो फिर अपने रवैयों से भी और अपनी ज़ुबान से ये जुमले बोलती हैं कि क्या इस्लाम, इस्लाम की रट लगाई है, खाते रहो पीते रहो मिल के रहो, जो सब कर रहे हैं तुम भी कर रहो हम भी कर लेते हैं, और हम तो यहाँ बैठे हैं। क्या आज हमारा ये हाल नहीं है? क्या हम नहीं कहते कि इन्ना हा हुना कायदुन? क्या आज हम नहीं ये सोचते कि हाँ होंगे हम भी मुसलमान, ज़रा पहले फलां वाले मुसलमान हो जाएं, ज़रा वाइट हाउस के ऊपर इस्लाम का झंडा लग जाए फिर हम भी देखना मुसलमान हो जाएंगे, ज़रा फलां यूरोप के ऊपर इस्लाम का झंडा लगे फिर तो हम जाएंगे अपने नाम की तख्तियाँ लेकर, क्योंकि फतेह के तो सब हरीस होते हैं। बाकी अब अभी हमारे अपॉइंटमेंट है, वो आज तो मेरा अभी फेशियल का अपॉइंटमेंट है, अभी तो मैंने आज अपने स्किन की थेरेपी करानी है और मैंने बाल डाई कराने हैं, तुम मुझे कहाँ निकाल रहे हो भाई, मुझे बड़े काम है। इन्ना हा हुना कायदों, बैठी हुई कौम है इस वक्त, इसको उठाने की ज़रूरत है। और याद रखें कि उठाने वाले हर दौर में यंग्स होते हैं, यंगस्टर। नबी सल्लम को मानने वाले एक शख्स के अलावा सब लोग उम्र में आपसे छोटे थे, और वो एक शख्स अबू बकर सिद्दीक थे, 2 साल बड़े थे, बाकी जितने लोग अल्लाह के नबी के सामने मुसलमान हुए वो सब उम्र में आपसे छोटे थे। ये वो रूह होती है जिसको अल्लामा इकबाल ने भी एक शेर में कहा कि उकाबी रूह जब बेदार होती है जवानों में, जब उकाब कहते हैं ईगल को, उसकी नज़र बड़ी तेज़ होती है, ये रूह जब यंग्स में आती है ना तो फिर उसको अपनी मंजिल बड़ी बड़ी चट्टानों में और पहाड़ों पर दिखती है। बड़े लोग जो होते हैं ना वो बेचारे बस अपनी ज़ात से ही बड़े तंग हैं, उनको तो दर्दें ही बड़ी हैं जिस्म में, उनको तो तकलीफ़, उनको तो गम ही बहुत है। आप देखिए कि आप बरेसगीर पाको हिंद की ज़रा पीछे हिस्ट्री को देखें, आज अगर मुसलमान पाकिस्तान के नाम पे एक आज़ाद सिंध में रह रहे हैं, कौन था इसका फातह? मोहम्मद बिन कासिम। आज अफसोस की बात है कि हमारी नस्लें सुस्त हो गई, जैसे वो सुस्त हुए आज हमारी होगी, क्यों हुई? हमने उनको बहुत कुछ दिया। लामा इकबाल का एक शेर है कि रुलाती है मुझको जवानों की तन आसानी, यानी मुझे बड़ा रोना आता है जवानों की सुस्ती देख के। तन कहते हैं बदन को, और आसानी मीन लेयर लग्जरी। यकीन करें आज एक बाप और बेटे को चला लें, बूढ़ा बाप जो आज 60-70 के करीब है उसकी चाल में अज़म हौसला ताकत ज़्यादा होगी, और 16-18 साल का बेटा झूम रहा होगा, या तो कानों में कुछ लगा होगा वो सुन के झूम रहा है, या होश ही नहीं है, रोना नहीं आता। पता क्या वजह है? हमने लाड बड़े देखे, हमने इनको इतना सुस्त कर दिया, हमने इनको बेचारों को दिया ही नहीं। मैं पूरे यकीन से कह सकती हूँ कि जवानों के हौसले आज भी जवान हैं, लेकिन ये हम माँ बापों ने, हम बड़ों ने उनको इतना खिलाया कि घर में इतना खाना इतना खाना कि वो सुस्ती हो गए। आपको कहते हैं कि जवाद नाम का या जयात नाम का एक घोड़ा होता है, इसको दौड़ में लेके जाते हैं अरब लोग, जब दौड़ते हैं ना तो जब इसको दौड़ाना होता है ना तो उससे कई घंटे पहले इसको खूब भूखा रखते हैं, जब ये भूखा होता है ना तो उतना तेज़ दौड़ता है, जब पेट भर जाता है कौन दौड़ेगा? आप चाहते हैं अगर हम कुछ करें या हमारी नस्लें कुछ करें तो कुछ भूख पेट में रखनी पड़ेगी। जो कौम हिलना नहीं चाहती, अपनी जगह नहीं छोड़ना चाहती, आप बताएं कि फिर वो दुश्मन के साथ कहाँ लगेगी? इन्ना हा हुना कायदून, ये एक आज के दौर में हम सब के लिए लम्हा फिक्रिया भी है। आज कहीं हम भी तो ज़मीन से नहीं बैठे, हम बैठ के खबरें सुन रहे हैं, हम बैठ के अखबार पढ़ रहे हैं, हम बैठे हुए हैं, हम सोच रहे हैं मुसलमान, हम तबसरे कर रहे हैं मुसलमानों के हाल पे, हम मुनाजरे कर रहे हैं, हम बहसे कर रहे हैं, हम अपनी राय दे रहे हैं, हम वो कर रहे हैं, दिस एंड दैट, और बाकी रह गई कि दुनिया के तकाजे इतने हिल ही नहीं पा रहे, अभी तो अपने ज़ाती मसले नहीं हल हो रहे। अब जब कौम की ये बुजदिली देखी और ये ज़मीन से चिपका हुआ जाना देखा, और जब ये देखा कि ये तो नेकी के काम में आगे बढ़ ही नहीं रहे, और ऐसे बंदे के साथ रहने का एक बड़ा नुकसान होता है, कि आप भी सुस्त होने लगते हैं। वद्दू लौ तुदखिनु फयुदखिनून, ये तो चाहते ही हैं कि तुम सुस्त हो जाओ तो हम भी हो जाएं। ऐसे वक्त में फिर क्या करना चाहिए जो मूसा ने किया? काला, आयत नंबर 25, काला कहा, रब्बी ए मेरे रब, इन्नी बेशक मैं, लाम लिकू, मैं नहीं इख्तियार रखता, इल्ला नफसी, मगर अपनी जान का, यानी मैं तो कसम खा सकता हूँ तो अपनी खा सकता हूँ हमारी ज़ुबान में जैसे कहते हैं, और बहुत बढ़ के कर लूँगा तो वह अखी, और अपने भाई की, कौन? हारून अलैहिस्सलाम की, यानी मैं तो बस अपनी या अपने भाई की कसम देता हूँ, हत्ता के देखे कि वो रजुलानी या मिनल्लज़ीना यखाफ़ून, उनकी भी कसम नहीं खाई, क्योंकि बस दफ़ा इंसान को अपने खून के रिश्तों पर, अपनी औलादों पर या अपने घर वालों पर वो भरोसा होता है जो दूसरों पर नहीं हो सकता। कि कहा बाकी बड़े साथी हैं नेकी के, दीन के साथी, लेकिन मुझे नहीं पता कि कहाँ ये रुक जाएं, कहाँ इनकी नीयत बदल जाए, कहाँ इसकी सोच बदले। चलो अपने बच्चे हैं, उनको कोई प्यार होगी, कोई मोहब्बत होगा, कोई दर्द होगा, कोई ना कोई तो इस काम में शरीक रहेगा, लेकिन ऐ अल्लाह मैं तो सिर्फ़ अपना और अपने भाई ही का मामला करता हूँ, और लिहाजा तू क्या करे? फ़फ़रुक़ बैनना व बैनल क़ौमिल फ़ासिक़ीन, मेरे और नाफरमान कौम के बीच में जुदाई डाल। ये होता है वो वक्त जिसको मुतारिका कहते हैं, बस सलाम मुतारिका, अब मेरी और तुम्हारी ज़्यादा नहीं बन सकती। क्यों जुदाई मांगी? प्यारे थे, अपने थे, कौम थी, बिरादरी थी, ख़ानदान था, लेकिन जब ये सारे रिश्ते और सारी नस्बतें दीन के रास्ते में रुकावट बनने लगें तो दीन को नहीं छोड़ना, इनको छोड़ना है। ये है वो पैगाम जो सूरह तौबा में भी जाके हम पढ़ेंगे। एक ही आयत में अल्लाह ताला 10 मुख्तलिफ चीज़ों को गिना के हमें कहता है कि अगर तुम्हें अपने घर, अपने माल, अपनी औलादें, अपनी तिजारतें, तुम्हें अल्लाह और उसके दीन और उसके रास्ते की मेहनत से प्यारी लगती हैं तो जाओ फिर इंतज़ार करो, हत्तयाति अल्लाहु बिअम्री, कि जब तक अल्लाह फिर अपने अज़ाब का हुक्म न ले आए। तुम इनको खुश करने के लिए अल्लाह को छोड़ते हो, खुशी नहीं मिलेगी, क्योंकि खुशी इनके पास नहीं है। खुशी किसके पास है? अल्लाह बिज़िक्रिल्लाहि तत्मइन्नल क़ुलूब। अब मूसा अलैहिस्सलाम की ये दुआ एक दुखी दिल की दुआ थी, और वाकई फिर ये दुआ हर नबी ने की आखिर में, जब कौमें ना मानी, जब कौमों ने साथ छोड़ा, नबियों ने कहा कि फिर अगर इनके साथ रहेंगे कहीं ऐसा ना हो कि हमारी भी यही सोचना हो जाए तो हमारी और इनकी जुदाई कर दे, ये नहीं कहा इनको तबाह कर दे, इनको बर्बाद कर दे। सच्चा मोमिन ये कभी नहीं कहता, वो फिर मामले को अल्लाह के हाथ में डालता है। कहा अच्छा, ज़रा देखिए मूसा की दुआ किस रंग में कबूल हो रही है। قال فإنها محرمة عليهم, कहा अच्छा, बेशक ये ज़मीन कौन सी? अर्दल मुकद्दसा, ये पाकीज़ा ज़मीन इन पर हराम कर दी, कदम भी नहीं रख सकेंगे ये उसके अंदर। कब तक? अरबाइन सना, 40 साल तक। करेंगे क्या? यती हूँ नफिल और दी, ये सर मारते फिरेंगे ज़मीन में, ये इसी दुनिया के पीछे धक्के खाएंगे, देखना ये इसी में बेकार जगह पे रहेंगे। और आपको जो इतना गम है इनके हाल पे, तो फलाता साल कौमिल फासिकीन, आप इनके हाल पे गम भी ना खाएं। ये इस काबिल ही नहीं है कि आप इनका गम खाएं। क्यों? कि गम इंसान को कमज़ोर कर देता है, खा जाता है गम खून की तरह, और गम बंदे से काम करने की सलाहियत छीन लेते हैं। ये ना हो कि ये तो सुस्ती के मारे चले गए, इनको तो दुनिया के तकाजे नहीं आने दे रहे, ये तो नफ्स के ग़ुलाम हो गए, आप इनका गम करके बीमार हो जाएं, फिर छोड़ें, जाने दें, इनको छोड़ दें और आप इनका गम भी छोड़ दें, यानी सिर्फ इनको ना छोड़ें, इनका गम भी छोड़ दें। ये बात करके अल्लाह ताला ने मूसा अलैहिस्सलाम की दुआ कबूल की। 40 साल तक उसी वादी में रहे, ये जो लफ्ज़ है ना यती हून, इसी से उस वादी को वादी ती भी कहते हैं, कुरान पाक में ये लफ्ज़ भी आता है, वादी तोई तोए से तोई, और वादी तूर कोहे तूर का दामन, और वादी ती, ये तीनों एक ही जगह के नाम है। उस वादी का नाम ही ये पड़ गया कि जिधर से उठे, यती हून की कैफियत आप ऐसे महसूस करें कि कोई गाड़ी में निकले, एक गली से चक्कर लगाए, घूमे फिरे, वो एक ऐसे राउंड अबाउट में या ऐसे टनल में फंस जाए कि जहाँ से चला था वहीं निकल जाए, वहीं रुक जाए, यानी जहाँ थे वहीं रहे। फिजिकली देखे तो मुराद ये है कि घूमते, कहते हैं लोग कि ये सारा दिन जाते फिरते सफ़र करते सहरा में, इनका तो इरादा था कि हम चल चल के पहुँच जाएंगे, लेकिन एंड ऑफ द डे उसी जगह पहुँच जाते जहाँ से चले थे, ये फिजिकल मानी है। लेकिन अगर इसका मानी देखें दूसरा, कि यती हून, तो मुराद क्या था कि उस जगह से फिर वो अपने दिल को आजाद ही नहीं कर सके। सोच ना बदली इनकी, जहां खड़े थे वहीं खड़े रहे, और नतीजा क्या हुआ कि उस जगह को जिसको अल्लाह ताला ने इनके नसीब में रखा था उसको हासिल ना कर सके, और उसके बाद 40 साल तक रहे। फिर रिवायात में आता है कि 40 साल तक वो सारे बूढ़े मर गए जिन्होंने ये जुमले बोले थे गुस्ताखी वाले मूसा अलैहिस्सलाम के सामने। फिर इनकी नई नस्लें आईं। अल्लाह ने 40 साल तक सहराओं में रख के असल किया क्या, इनकी नस्लों की तरबियत की। ये मिस्र के वेस्टर्न कल्चर में पले बड़े थे तो सुस्त हो गए, अल्लाह ने निकाल के उनको सहराओं में डाला। बज़ाहर ये अज़ाब था, सजा थी, लेकिन फ़ायदा ऐसी चीज़ों से क्या होता है कि फिर रात दिन का फ़र्क पता चलता है। देखिए, जब दौलत घर की बांधी होती है ना, तो बच्चे ने ये मांगा तो दे दिया, वो मांगा तो दे दिया, बाज़ार हम कहते हैं शुक्र है हम बच्चों को खुश रख रहे हैं। इतने में वो दिन आ जाते हैं कि रोटी पानी के मोहताज हैं, माँ बाप रोते हैं हाय हमारे बच्चे, इनके गम नहीं देखे जाते, इनकी ख्वाहिशात, लेकिन ये गम उससे बहुत अच्छा, इसमें जो आपके बच्चे परखे जाएंगे ना, वो फिर ऐसे शार्प होंगे कि इनको दुनिया में अंधेर चानन दिखेगा, इनको गर्मी सर्दी सहनी आएगी। यही हुआ, ये 40 साल में जो नस्ल सहराओं में निकली ना, फिर यहाँ हौसला हुआ, और बिल आखिर फिर यूशे बिन नून और काले बिन युकन्ना या युखन्ना, इन दोनों लोगों की मायत में बैतुल मक़दस बता हुआ। और मूसा अलैहिस्सलाम से पहले हज़रत हारून का इंतकाल हो चुका था, 1.5 साल तकरीबन गुजरा, फिर हज़रत मूसा की डेथ हुई, सब मामला ख़त्म हुआ, और ये लोग फिर बैतुल मक़दस में गए, और फिर वहाँ से इनका रूज शुरू हुआ। फिर हज़रत दाऊद और सुलेमान वहाँ आए, फिर हैकले सुलेमानी तामीर हुआ। एक पेपर है मेरे पास, इंशाल्लाह अगर आप चाहेंगे, इसमें पूरी बनी इसराइल की हिस्ट्री लिखी हुई है, यानी प्रिंट आउट है, तो A to Z इनकी कहानी है, जिससे आप फ़ायदा भी उठा सकते हैं। तो यहाँ पे आप देखिए कि सबक पूरा होता है, और इस सब में हम सब के लिए बहुत सारे पैगाम आते हैं। हम सब अगर इस वक्त चाहते हैं कि अल्लाह ताला उम्मत मुस्लिमा के हालात बदले, तो फिर हमें भी अपनी नस्लों को सहरा नवर्दी करवानी पड़ेगी। कम लाड देखिए, कुछ नहीं होता, एक वक्त कम खाएंगे या पसंद का नहीं खाएंगे या मैकडोनल्ड का बर्गर नहीं खाएंगे, कुछ नहीं होता। मुजाहिदाना सिफात पैदा करें। रमज़ान जो है यही बात का पैगाम देता है कि तुम्हें अपने नफ्स के तकाज़ों को दबाना आ जाए, और उसके लिए ये इस वक्त जो हमारा सीखना सिखाना है ये बेहतरीन बात है। मैं पूरे शोर से कह सकती हूँ कि जो लोग यहाँ बैठ के सीखते हैं, इनको भूख भी लगी होती है, इनको थकन भी होती है चलना, लेकिन ये आपको फ़ायदा देगा। यही बात आप चलते फिरते सुने, कभी फ़ायदा नहीं होगा। ये सब्र आपको इंशाल्लाह अल्लाह के रास्ते में जमाएगा। अगर आप चाहते हैं ना कि आपके बच्चे भी सब्र लाएं, तो उनको ऐसी मशीनों में से गुजारें। आप देखें, कोई चीज़ मोड़नी होती है ना, जैसे मिसाल है, ये देखें ये माइक मेरे सामने है, अब ये अगर कर्व्ड है तो आप इसको देखेंगे तो कंपनी ने इसको किसी ऐसे सांचे में कुछ देर रख के गर्म होने पे रखा, फिर जब ये निकली तो ठंडा हुआ तो ऐसी मुड़ गई ना। इस तरह अगर हम मोड़ना चाहते हैं ना, तो उनको इस माहौल में लाएं। हम कहते हैं इनके और लाड देखो, इनके और मानो, फिर ये नरम होंगे, कभी नरम नहीं होंगे। आपको और मुझे और हम सबको अगर वाकई अपने आप को काबिल करना है ना, तो इस माहौल का हिस्सा बनाना पड़ेगा, फिर इंशाल्लाह ताला अल्लाह ताला उम्मत मुस्लिमा का हाल बदलेगा। 40 साल थोड़े नहीं है, दीन का काम करें या दुनिया का, मेहनत के बगैर नहीं होता। अगर आप और मैं ये 1.25 साल 2.5 साल लगा के ये कुरान नहीं सीख सकते ना, और इसके रास्ते में आने वाली रुकावटों पे हम ढह जाते हैं, तो समझे कल इससे बात तो बिल्कुल नहीं करेंगे। अल्लाह इन सारों में से गुजारते गुजारते आखिर में उन लोगों को ले जाएगा जो अपने कौल और अमल और रवैये से बताएंगे कि आज जैसे हम सीखने में कमिट रहे, कल सिखाने में भी कमिट रहेंगे। तो अल्लाह ताला से दुआ है कि उम्मत मुस्लिमा के ऊपर रहम करे, हालात के बिगाड़ कर रोना रोने की बजाय अमली स्टेप्स लें, और हम वो काम करें कि जिसकी वजह से वाकई आने वाली नस्लें हमारा जिक्र जिक्र खैर के तौर पर करें, बद के तौर पर ना करें। बाकी कोशिश आप कर लें, किसी को फ़ायदा हो गया वेल एंड गुड, मुबारक है, फ़ायदा नहीं हुआ नो प्रॉब्लम। अल्लाह ने हमें ये कहे कि तुम बुराइयों से रोको, ये नहीं कहा कि तुम्हारी कोशिश से लोग रुक जाएं। हर दौर में मुसलमानों के ऊपर यही बात आती है, और इसमें कुछ चीज़ें छोटी छोटी हैं जिस पे डिटेल से बात की जाए तो हो सकती है, जिसमें 2-4 जुमले बोल देती हूँ ताकि आपका ये मौजू पूरा रहे। नबी सल्लम की ज़िंदगी में भी एक ऐसा वक्त आया, बहुत सख्त किस्म का टारगेट था, मक्का से मदीना में आ चुके थे, सोचा तो ये था कि यहाँ सुकून होगा, लेकिन 1 साल भी नहीं गुज़रा, चंद महीने ही अभी गुजरे होंगे, समझ लें कि उनकी तरफ से, दुश्मनों की तरफ से खबरें मिलने लग गई कि हम तो आपके साथ ये कर देंगे और वो कर देंगे, और 1,000 का लश्कर सामने खड़ा था। अल्लाह के नबी को लगा ये क्या हुआ, نہ کوئی تجربہ تھا نہ کوئی پتہ تھا کہ یہ کیا ہوا. تو آپ نے لوگوں کو کہا کہ کیا خیال ہے تم لڑو گے؟ مہاجرین میں سے کچھ لوگ بولے جی اللہ کے نبی. آپ پھر خاموش رہے. پھر آپ نے اپنی بات دہرائی کہ کیا تم اللہ کے دین کا دفاع کرو گے؟ پھر لوگ بولے, لیکن بولنے والے پھر مہاجرین تھے جو پہلے ہی اپنے سچائی کا یقین دلا چکے تھے, ہجرت کر کے سب چھوڑ چکے. پھر اتنے میں انصار کو خیال آیا کہ لگتا ہے کہ اللہ کے نبی کا اشارہ ہماری طرف ہے. پھر اس کے بعد مقداد بن اسود رضی اللہ عنہ کھڑے ہوئے, کہنے لگے کہ خدا کی قسم ہے اللہ کے نبی, ہم ہرگز وہ بات نہیں کہیں گے جو موسیٰ کی قوم نے موسیٰ سے کہی تھی کہ فذهب انت وربك فقاتلا انا هاهنا قاعدون, کہ تو اور تیرا رب جا کے لڑے, ہم تو یہاں بیٹھے ہیں, بلکہ ہم تو آپ کے دائیں سے اور بائیں سے اور آگے سے اور پیچھے سے آپ کا دفاع کریں گے, آپ بے فکر ہو کر مقابلے کی تیاری کریں. اور مہاجرین بھی تو دیکھ رہے تھے, وہ کہتے ہیں ہم نے جب کہا تھا تو اللہ کے نبی ٹھیک تھے, لیکن جو ہی انصار کی طرف سے یہ بات آئی تو آپ کے چہرے پہ مسکراہٹ اور آپ ہنسے اور صحابہ کے اندر ایک ایسی نئی لہر دوڑی کہ صحابہ کرام تیار ہو گئے. حضرت عبداللہ بن مسعود کہتے ہیں کہ کاش مقداد بن اسود کی جگہ یہ جملہ میں نے کہا ہوتا, یہ سعادت مجھے ملی ہوتی کہ فضغ بنتا و ربو کا فقاتلہ, ہم آپ کو نہیں کہیں گے, ہم آپ کا ساتھ دیں گے. کہا کہ اللہ کے نبی آپ تمہیں برکل غیماد, بہت دور جگہ تھی سب مکہ سے, وہاں تک جانے کا حکم دیں گے تو وہاں بھی جائیں گے, یعنی رستے میں پانی بھی آتے ہیں. وہ کہتے ہیں نا کہ دشت تو دشت ہے, صحرا بھی نہ چھوڑے ہم نے, بحر ظلمات میں دوڑا دیے گھوڑے ہم نے. تو اس بات سے اللہ کے نبی کا چہرہ جو تھا کھل گیا کہ دین کا دفاع کرنے والے لوگ جو ہیں وہ موجود ہیں. پھر ایک چھوٹی سی چیز اس کے اندر وہ ہے کہ اللہ نے ان کو ایک صحرا میں بند کر دیا. دیکھیے ایک قید ہوتی ہے جو جیل کے اندر ہوتی ہے نا, کوئی غلط کام کرتا ہے پکڑ کے اس کو قید کر دیتے ہیں, یہ ہے جیل کی سزا. لیکن اللہ نے ایک صحرا, کھلی جگہ, ڈیزرٹ ہے اوپن, اس کو ہی ان کی جیل بنا دی کہ وہاں سے 40 سال نکل نہ سکے. اس سے بھی ایک چیز پتہ چلتی ہے کہ بعض دفعہ ہم ساری دنیا کی نعمتیں حاصل بھی کر لیتے ہیں لیکن وہ ہمارے لیے معیشتاً زنقہ بن جاتی ہے. اللہ تعالیٰ سے دعا ہے کہ اپنی پکڑ سے ہمیں بچائے اور جو غلطیاں ہوئیں اس سے اصلاح فرما دے. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. قرآن کے عجائب تو کبھی ختم نہیں ہوتے, یقین کریں. ہر سبق کے اینڈ پہ میں کچھ چیزیں روک لیتی ہوں کہ اگر زندگی میں موقع ملا تو اگلی دفعہ کبھی بھی پڑھاؤں گی تو وہ چیزیں نوٹ کروں. اور میں خود حیران ہوتی ہوں کہ قرآن کے یہ معجزات کہاں سے آتے ہیں. ایک ایک لفظ کے اندر اتنی باتیں ہیں کہ جس کا اگر حق دینا ہو تو کوئی 10 سال کا کورس کروانا چاہیے, اور اتنے میں تو کتنے دنیا سے ہی چلے جائیں. ہاں, اور میں سوچتی ہوں کہ سال سوا سال اتنا مشکل اگر ہمیں لگے تو اگر 10 سال اور 20 سال اور 40 سال کی جو ان کی کہانی تھی تو یہ تو پھر بہت ہی مشکل ہوگی. تو بس دعا کریں کہ اللہ تعالیٰ ہمیں اس علم کو جذب کرنے کی توفیق عطا فرمائے. اب ہم تلاوت سنیں گے. وَإِذْ قَالَ مُوسَى لِقَوْمِهِ يَا قَوْمِ اذْكُرُوا نِعْمَةَ اللَّهِ عَلَيْكُمْ إِذْ جَعَلَ فِيكُمْ أَنْبِيَاءَ وَجَعَلَكُمْ مُلُوكًا وَآتَاكُمْ مَا لَمْ يُؤْتِ أَحَدًا مِنَ الْعَالَمِينَ يَا قَوْمِ التي كتب الله لكم ولا ترتدوا على أدباركم فتنقلبوا خاسرين قالوا يا موسى إن فيها قوما جبارين وإنا لن ندخلها حتى يخرجوا منها فإن داخلون قال رجلان من الذين يخافون أنعم الله عليهم ادخلوا عليهم الباب فإذا دخلتموه فإنكم غالبون وعلى الله فتوكلوا إن كنتم فاذهب أنت وربك فقاتلا إنا هاهنا قاعدون قال رب إن
تفرق بيننا وبين القوم الفاسقين قال فإنها محرمة عليهم 40 سنة يتيهون في الأرض فلا تأس على القوم الفاسقين